وہ ٹیکنیکل الفاظ کا سہارا لیتے ہیں اور کہتے ہیں ہم نے فیسیلیٹیشن کے لیے کہا تھا, سہولت کاری کے لیے کہا تھا, ان کو سالسی کے لیے نہیں کہا تھا, لیکن جو بھی کہا تھا یہ فوجی کمانڈر کا کام نہیں ہے کہ وہ سیاسی جماعتوں کے درمیان جو تنازع ہیں ان کو حل کراتا پھرے اور ایف آئی آر کے متن دیکھتا پھرے. اس کو ملک کی سیکیورٹی کے معاملات کو دیکھنا ہوتا ہے اور ان کی توجہ کو نہ ہٹایا جائے تو بہتر تھا. تو میرے خیال میں اس سے پہلی غلطی تو نواز شریف صاحب سے ہوئی کہ انہوں نے ان کو سہولت کاری کے لیے کہا, اور میرے خیال میں چیف آف آرمی اسٹاف کو بھی بڑا پولائٹلی ڈکلائن کرنا چاہیے تھا ان کی اس درخواست کو, انہیں بڑی پولائٹلی میرے خیال میں انکار کر دینا چاہیے تھا, کیونکہ یہ فوج کا کام نہیں ہے کہ سیاستدانوں کے تنازعوں میں الجھتی رہے, کیونکہ ان کی پوزیشن خراب ہوتی ہے اور کسی حد تک ہوئی بھی.
اچھا احمد بلال محمود صاحب ہمارے ساتھ رہیے گا, ہمیں جوائن کیا ہے بریگیڈیئر سعد نذیر صاحب نے. بریگیڈیئر صاحب یہ بتائیے کہ اس وقت اس صورتحال میں آپ کے خیال میں فوج کا کردار کیا ہونا چاہیے, اس کا رول کیا ہونا چاہیے؟
فوج کا آئینی طور پر تو ایسے تنازع میں کوئی خاص رول نہیں ہے, البتہ اگر اس تنازع میں دیکھا جائے کہ فوج نے ایک دفعہ کہا تھا کہ آپ میننگ فل ڈائلاگ کریں, یعنی نتیجہ خیز ڈائلاگ کا بات چیت کریں, تو وہ ایک اشارہ تو تھا کہ اس کو اس بحران کو ختم کرے. دوسری طرف پر کیونکہ فوج دو محاذوں پر, ایک تو درب عظم نے کمیٹڈ ہے, دوسری طرف پر ہماری مشرقی سائڈ میں جو ورکنگ باؤنڈری ہے اس پر مسلسل فائرنگ ہو رہی ہے, تو ظاہر ہے کہ فوج جو ایک قسم کے اس قسم کے جو اندرونی خلفشات تھا اس کو ختم کرنا چاہتے تھے. دوسری بات یہ ہوئی کہ 245 کے ساتھ فوج کو ذمہ داری بھی دی گئی کہ اہم معراج کی انہوں نے حفاظت بھی کر لی ہے, تو اس طریقے سے فوج کا ایک قسم کا رول بن گیا. اب تیسری بات یہ آ جاتی ہے کہ اب موجودہ صورتحال میں جبکہ دونوں طرف پر بات چیت کے ذریعے مسئلہ حل نہیں ہوا اور ابھی کنفرنٹیشن کی سچویشن آ چکی ہے, اور جو پی جی آئی یا پی ایچ ای کے جو ورکرز ہیں وہ پارلیمنٹ کے عمارت میں داخل ہو گئے ہیں, مطلب ہے کہ ان کے جنگلے توڑ کر وہ اندر جا چکے ہیں, تو ظاہر ہے وہاں پر فوج دکھلائی دے, تو ایسی سچویشن بھی آ سکتی ہے کہ فوج کے ساتھ ان کا مڈبھیڑ ہو سکتا ہے. اگر فوج کے ساتھ مڈبھیڑ ہو گیا تو پھر ظاہر ہے کہ فوج نے اپنی جو حفاظت کی ذمہ داری ہے وہ نبھانی ہے, اور ان کے ہاتھ میں تو بندوق ہے, اور خدا نخواستہ اگر وہ چل گئی تو پھر اس کے ساتھ صرف بندوق نہیں چلے گا بلکہ بہت نظام میں بھی بہت کچھ چل جائے گا.
مگر بریگیڈیئر صاحب آج یہ ہے, ایک سیکنڈ, یہ بالکل کلیئر انسٹرکشنز ہیں جو خبریں آ رہی ہیں کہ یہ بالکل ہدایت کی گئی ہے کہ فوجی جو ہیں وہ بالکل کوئی ایکشن نہیں کریں گے, کوئی گولی نہیں چلائیں گے, تو اس کے بعد تو یہ امکانات ختم ہو جاتے ہیں بالکل.
نہیں, یہ بات تو ایک طرفہ ہے کہ چلو فوج نے جب تک ان کو, مطلب ہے کہ اگر کوئی عمارت کو جلا لے یا کوئی عمارت میں داخل ہونے کی کوشش کرے تو فوج کے پاس تو بندوق ہے, وہ تو نہ ڈنڈا ہے نہ تیر, جیسے نہ کیا ہے, روکے گا کس طرح؟ رات کو بھی جب یہ بلوا وہ ہو رہا تھا تو اس وقت بھی 111 بریگیڈ کمانڈر ادھر موجود تھا, اور اس لیے موجود تھا کہ جب اس کی ضرورت پڑے گی فوج اس کے اندر ہے, اور انہوں نے 245 کے جو ریکوائرمنٹ ہے اس کو پورا کرنا ہے. لیکن یہ بات ضرور ہے کہ فوج کو میکسیمم اسٹرینتھ کا کہا گیا ہے, لیکن میکسیمم اسٹرینتھ ایک طرفہ ہے. اگر وہاں پر ظاہر ہے کہ جس طریقے سے ماب چارج تھا اور وہ اگر چارج کر لیتے اور عمارت میں داخل ہوتے, اس کو آگ لگاتے, اس کے شیشے توڑتے, تو پھر فوج کے رہنے کا اور وہ جو حفاظت کا یا اس کے احسار کا یا اس کی ذمہ داری کا اور وہ بالکل ہی بہت زیادہ اس سے, یعنی اس کی ذمہ داری پر بہت بڑا حرف آتا اور نقصان ہو جاتا. اور پھر اس کا مطلب ہے کہ جس طریقے سے کل سول فورسز نے, یعنی پولیس نے اور رینجرز نے اپنی ذمہ داری پوری طریقے سے نہیں نبھائی, اور وہ مطلب ان کی لیڈرشپ اس طریقے سے نظر نہیں آ رہی تھی, اور وہ جو ماب تھا اس کو صحیح طریقے سے قابو نہیں کر سکے, تو پھر یہ بات تو ظاہر ہے کہ پھر آرمی پر بھی آ سکتی تھی کہ شاید وہ بھی اتنا ریسٹرین دکھا رہے, جس کی وجہ سے ایسے سمبلس جو آرمی بھی اس کو کہتے ہیں کہ اسٹیٹ کے سمبل دے, وہ سمبلس کو نقصان پہنچائے. تو میرے خیال میں بڑا باریک لائن ہے, اور اس باریک لائن کو اگر کسی نے عبور کیا तो फिर हालात बहुत खराब हो सकते हैं।
ब्रिगेडियर साहब
भी जो हो रहा है तो जी
ब्रिगेडियर साहब ये तो नहीं हुआ जो कुछ आप बता रहे हैं कि ऐसा हो सकता था। फौज ने बड़े तहमुल का मुजाहरा किया और लोगों ने फौज की बात सुनी भी। आपने देखा कि पाकिस्तान में जब भी सियासी मसाइल गंभीर होते हैं तो लोगों की नज़रें फौज की जानिब ज़रूर उठती हैं। अब आप क्या समझते हैं एक दिफाई तजज़ियाकार की हैसियत से कि फौज इस वक्त उसकी गालिब सोच क्या है इस मुल्क के अपने मुल्क के हालात को देखते हुए?
मेरे ख्याल में कि जो मुझे पल्स का पता है कि पल्स जो दिया गया है या जो दिया जा रहा है वो ये है कि किसी तरीके से इस तनाजे को हल किया जाए और वो हल इस तरीके से हो कि कोई फरीक और मेरे ख्याल में कि वो हुकूमत जो है उसको एक हद तक तो पीछे जाना होगा और ये तो जो खलफशार है या ये जो टर्माइल है इसको खत्म करना होगा। एक तो ये है और दूसरी बात ये कि आया इसमें आईनी किरदार तो है नहीं, हुकूमत पर ज्यादा प्रेशर पड़ रहा है एक तो उनके हलीफ जमातों की तरफ से और दूसरा मेरे ख्याल में प्रेशर अभी फौज की तरफ से भी आ जाएगा कि आप ग्रेटर एकोमोडेशन दिखा दें और सिलसिले को खत्म करें।
अच्छा,
मुझे ये नजर आ रहा है।
अच्छा, हमारे साथ रहिएगा अहमद बिलाल महबूब साहब, ये बताइए कि अब इस वक्त इन हालात में पार्लियामेंट आपके ख्याल में क्या रोल प्ले कर सकता है, उसे क्या रोल प्ले करना चाहिए?
देखिए पार्लियामेंट के जो आखिरी बात हुई थी और जिस पे अभी गुफ्तगू चल रही थी कि पार्लियामेंट की मुख्तलिफ कमेटियां मुख्तलिफ पार्टियां मिलके गारंटर का रोल अदा करें, उस सिलसिले में जो तहकीकात के लिए इमरान खान साहब का मतालबा था कि वजीर आजम मुस्ताफी हों और हुकूमत मुस्ताफी होना नहीं चाहती थी तो सियासी जमातें सब बतौर एक गारंटर का रोल अदा कर सकती हैं कि अगर वजीर आजम साहब मौजूद भी हों तो तहकीकात पे असरअंदाज ना हो सके और तहकीकात के जो भी नतायज हैं उसकी इम्प्लीमेंटेशन हो सके। ये वो फार्मूला था जो जमात इस्लामी ने और पीपल्स पार्टी ने मिलकर इमरान खान साहब को पेश किया था और मेरा ख्याल ये है कि पार्टियां इस वक्त इसी पे काम करना चाहिए।
अच्छा, दूसरे मुझे ये बताइए कि जब वो मंगल को पार्लियामेंट का इजलास होगा और उसमें जो लोग इस्तीफे दे चुके हैं वो तो मौजूद नहीं होंगे तो वहां पर अपोजिशन की तो रिप्रेजेंटेशन होगी नहीं बिल्कुल भी?
देखिए अब हालात मंगल तक क्या रुख इख्तियार करते हैं
जी
ये तो अभी देखना बाकी है, लेकिन अगर हालात यही रहते हैं जो इस वक्त नजर आ रहे हैं
जी
तो जाहिर है इसमें तो मेरे ख्याल में पार्लियामेंट का इजलास होना भी उसके ऊपर सवालिया निशान है क्योंकि पार्लियामेंट के अहाते में मुजाहरीन बैठे हुए हैं और वो बड़े डिटर्मिंड मुजाहरीन हैं और अब उनसे एक पुलिस एक्शन भी हो चुका है जिसका मतलब है कि वो इश्तेहाल भी पहले से ज्यादा होगा।
ठीक,
तो इन हालात में मैं समझता हूँ कि असम्बली का इजलास तो शायद असम्बली हॉल के अंदर
होना मुमकिन ना हो।
जी
हमारे साथ जी मुसद्दिक मलिक साहब हैं जो वजीर आजम के एडवाइजर हैं। मुसद्दिक मलिक साहब सलाम अलैकुम। ये फरमाइए मुसद्दिक मलिक साहब कि इस वक्त गवर्नमेंट जो है उसके ऊपर जिम्मेदारियां ज्यादा आयद होती हैं हालात को काबू में करने की और जो सूरत हाल कल बनी है जिस तरह जर्नलिस्टों को मारा गया जिस तरह पुलिस ने वहां तशद्दुद किया, क्या इस वक्त गवर्नमेंट क्या सोच रही है और क्या करना चाहती है?
जी देखिए गवर्नमेंट तो जमहूरियत की अलमबरदार है और हुकूमत तो यही चाहती है कि अभी भी रास्ते खुले हैं और जो भी लोग अगर तो सिर्फ जमहूरी अमल को मजबूत करना चाहते हैं और उस प्रोसेस के अंदर वो चाहते हैं कि शफाफ इलेक्शन आने वाले दिनों में हो तो ये हुकूमत की भी ख्वाहिश है और इस वजह से कोई भी ऐसा अमल जिससे जमहूरियत या शफाफियत जो है वो आने वाले इलेक्शन की उसमें इजाफा हो हुकूमत उसमें शिरकत करना चाहती है। पिछले 10-15-20 दिन से मुसलसल रास्ते में है हुकूमत मुख्तलिफ जो इस वक्त और PTI दोनों के साथ और बार बार यही कह रही है कि आप आए तशरीफ लाएं साथ बैठें मामलात को सुलझाएं और कल लग रहा था कि मामलात जो हैं वो सुलझने की तरफ जा रहे हैं मगर फिर यकायक ये जो रात को वाकया रिनुमा हुआ है उससे थोड़ी सी डी रेलिंग हुई है। हमें कभी भी उम्मीद है कि बेटर चांसेस विल प्रिवेल और बजाय इसके कि हम पूरे जमहूरी अमल को कॉम्प्रोमाइज कर दें हम आपस में बैठ के मिसाल है इसके जरिए ایک ایسا رستہ طے کریں جس میں جمہوریت بھی مضبوط ہو۔